مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ۔ ہمارے پروڈیوسر ہیں اسور امام، اور آج ہم بات کریں گے کہ اس وقت انڈیا میں جو ایک پروٹیسٹ ہے، ایک تحریک کی شکل جس نے اختیار کر لی ہے، شہریت کے قانون کے خلاف جو لوگ احتجاج کر رہے ہیں، اس میں عورتوں کا رول کیا ہے؟ کیونکہ پہلی دفعہ ایسا ہوا ہے کہ ایک مڈل کلاس یا اس سے نچلے طبقے سے تعلق رکھنے والی خواتین جو ہیں کھڑی ہو گئی ہیں ایک پروٹیسٹ کے لیے۔ یہ شاہین باغ کی خواتین ہیں، اور انہوں نے پرامن احتجاج کی ایک مثال قائم کی ہے۔ تو اس میں ہم ماہرین سے بھی بات کریں گے، تجزیہ کاروں سے بھی، فلم میکر سے بھی، طالب علموں سے بھی، اور سب سے زیادہ ان خواتین سے۔ خواتین میں میں طالب علموں کو بھی شامل کرتی ہوں، طالبات کو، جو کہ بڑی بہادری سے اس وقت گریفٹی کے جو ہے جامع ملیہ کی دیواروں کے باہر وہاں تصویریں بنا رہی ہیں یا پروٹیسٹ میں ہیں، اور کچھ ایسی بھی ہیں جو خاموش تھیں لیکن وہ اس احتجاج کا شکار بنی، اور اس ان کے ساتھ جو کچھ ہوا اس نے ان کی ماؤں کو اس بات پر مجبور کیا کہ وہ باہر آ کر احتجاج کریں۔ تو ہمارے ساتھ اس وقت ایک خاتون موجود ہیں، ان کا نام ہے ہینا احمد، یہ شاہین باغ کی پروٹیسٹ میں شامل ہیں۔ ہینا، آپ کو میری آواز آ رہی ہے؟
جی، السلام علیکم۔
جی، وعلیکم السلام ہینا، بہت شکریہ پروگرام میں شرکت کرنے کا، خوش آمدید آپ کو۔ تو تھوڑا سا اپنے بارے میں بتائیے مجھے کہ آپ خانہ دار خاتون ہیں، کام کرتی ہیں، کیا ہے آپ کا؟
ہاؤس وائف ہوں میں، جی، اور یہاں پر شاہین باغ میں رہتی ہوں، اور میرے بچے جامعہ کے اسٹوڈنٹ ہیں۔
اچھا۔
اور ہم جو یہاں پر عورتیں جو آج آپ دیکھ رہی ہیں، ساری دنیا دیکھ رہی ہے، کہ مسلمان عورتیں یا ہندوستان کی وہ عورتیں جو کبھی باہر نہیں نکلتی تھی، اپنے حق کے لیے نہیں بولتی تھی، پردے میں رہتی تھی، ایک چار دیواری میں رہتی تھی، گھر کا کام کرنا، بچے پالنا، یہی اسی نظریے سے لوگ ان کو دیکھتے تھے۔ آج وہ عورتیں کسی بھی جنگ، کسی کے بھی غلط کے خلاف پہلی صف میں کھڑی ہیں، چاہے وہ پولیس کی دہشتانہ حرکت ہو یا ان کا ظلم ہو، یا پھر پولیس کا ظلم بولیے، سی اے اے، این آر سی اور این پی آر کے خلاف جو ہم کھڑے ہیں، جو ہمارا آئین ہے اس کے خلاف، جو انہوں نے قانون بنایا ہے اس کے خلاف جو ہم کھڑے ہیں، تو وہ عورتوں نے اپنا جو انہوں نے ظاہر کیا ہے وہ پہلے صف میں کھڑے ہو کے ظاہر کیا ہے۔
بالکل۔ اس میں اچھا، ایک خاتون جنہوں نے بڑی توجہ کھینچی ہے اپنی طرف، ایک 90 سالہ خاتون ہے جن کا نام ہے اسما خاتون، اور پہلے میں ان کی آواز کی ایک جھلک سنواتی ہوں آپ کو، اور پھر میں آپ سے پوچھوں گی ان کے بارے میں کچھ۔
مودی جی نیو سمجھتے ہمیں نوٹ مل رہا ہے، نوٹ ہمارے پاؤں میں کھند رہا ہے، نوٹ کا ہمیں ضرورت تو نہیں ہے، ہم تو اپنا نماز پڑھا ہے، روزہ رکھا ہے، اور اپنا تصویر پڑھا ہے، اور اپنا کھانا پینا نہیں ہے، ہمیں تو باہر ایسا اللہ دے رہا، باہر ایسا آ رہا ہمارا تو کھانا پینا، اوپر سے ڈرنے کی کوئی ضرورت نہیں ہے، اللہ ہمارے ساتھ ہے۔ وہ درخت لگا ہوا ہے، چھایا کے تھی لگا ہوا، نیو لگاتے ہیں خال کا پھینک دیو، ہم جب تک رہیں گے جلد آنا سی ایر سی یہ واپس نہ لے لے، جلد ہے جائیں گے نہیں۔ یہاں
تو یہ اسما خاتون کی آواز تھی، اور یہ مجھے بتائیے کہ جو 90 سال کی جو خاتون ہیں، تو ان کا تھوڑا سا ان کے بارے میں مجھے تفصیل بتائیے کہ وہ کہاں سے ہیں، وہ بھی یہیں شاہین باغ کے علاقے کی ہیں؟
جی جی، شاہین باغ کے علاقے کی ہیں، شاہین باغ میں ہی رہتی ہیں۔
اچھا۔
اور جن کا آپ نے آواز سنائی ہے وہ بھی شاہین باغ میں رہتی ہیں۔
اچھا۔
ہماری 3 دبنگ دادیاں ہیں جو ہماری، ہم ان کو اپنا سرپرست مانتے ہیں، اور
اس میں 90 برس کی دادی کون سی ہیں؟
90 سال کی دادی اسما خاتون ہیں۔
ہاں، انہیں کی آواز تھی اسما خاتون کی۔ جی اچھا، لیکن بہرحال آپ مجھے یہ بتائیے، کیونکہ ان کے یہ آئیں کیسے پروٹیسٹ میں، یہ بہت ہی انہونی سی بات ہے کہ اس عمر کی خاتون آ کے بیٹھے ہیں، جمی رہے ہیں، اور یہ جو ابھی انہوں نے بات کی وہ ایک الزام لگا تھا کہ ان عورتوں کو پیسے دیے گئے ہیں، आपको पता है कि सोशल मीडिया पर इधर उधर आजकल तो फेक न्यूज का चर्चा ही रहता है, तो उसका ये जवाब दे रही थी कि हमें किसी ने पैसे नहीं दिए, तो कैसे इनका आना हुआ इस प्रोटेस्ट में?
शाहीन बाग में शुरू से जैसे लोग शामिल होते रहे, रोजाना दिन पे दिन बढ़ते जा रहे थे, इसी तरह से ये दादियां भी हमारे साथ बैठी. जब हमने उनको देखा हमारे हौसले और बुलंद हुए
जी,
कि जब इस उम्र की दादियां बैठ सकती हैं ठंड में तो फिर हम क्यों नहीं. और सीए के खिलाफ जो हम लोग बैठे हैं उनका भी कहना है कि मैं कहां से कागज लाऊंगी, मेरे बच्चे कहां से कागज लाएंगे.
दुरुस्त ये, बल्कि ये बात जो है ना, मेरा ख्याल है कि मैं आपको इनकी एक और आवाज की झलक सुनवाती हूँ ताकि हमारे सुनने वाले भी सुने कि क्या कह रही हैं.
औलाद को लोग काहे के लिए पोसता है कि बुढ़ापा होएंगे तो हमका हमारा वो सेवा करेगा, मगर उनका पैगाम कर दिया. और मैं सड़क पर बैठी हुई है CAA इसके लिए नापस ले ले, हमसे वो कागज खोजते हैं. बाढ़ आता है घर में आग लग जाता है, आदमी का दह के कहाँ चला जाता है, सब उनका कोई पुनाह नहीं रहता है.
जी, तो ये एक बार फिर उनकी आवाज़ थी. ये जो मसला है ये हिना साहिबा, शहरियत के कानून का, तो ये जो कागजात वाली बात है वो बड़ी पते की बात है. कौन रखता है संभाल के इतने कागजात को? और किसी को
कागजात अगर होते हैं तो आदमी संभालता है. हमारा ये कहना है कि मेरे पास है तो ये पूरे पेपर, लेकिन जो मेरे घर मेड आ रही है, जो मेरे घर काम वाली आ रही है, जो मेरे घर में सब्जी देने वाला आ रहा है, या कोई जो ठेले लगाता है, जो मूंगफलियां बेचता है, वो कागज कहाँ से लाएगा? और कागज की बात सिर्फ अगर बर्थ सर्टिफिकेट, अरे सिर्फ पासपोर्ट और जो जिसपे हम वोट देते हैं आईडी, ये वाले चाहिए तो ठीक है. आप बर्थ सर्टिफिकेट मांग रहे हैं,
उस जमाने में होते ही नहीं थे. एक जमाने में बर्थ सर्टिफिकेट कहाँ हुआ करते थे?
जी, हमारे बहने से आपका बर्थ सर्टिफिकेट चाहिए तो वो तो पैदा ही घर में हुए थे. पहले तो ऐसे वाले हॉस्पिटल भी नहीं होते थे कि लोग वहाँ डिलीवरी के लिए जा रहे हैं.
दुरुस्त. तो हम अपने सुनने वालों की मुलाकात करवाएंगे कुछ ऐसी तालिबात से भी जो कि जिनका ताल्लुक जामिया से है और जो प्रोटेस्ट में शामिल भी नहीं हुई थी. इस वक्त एक ऐसी ही तालिबा हमारे साथ हैं, क्योंकि सिक्योरिटी के पेश नज़र ये छोटी उम्र की बच्चियां हैं तो हम इनका नाम नहीं लेना चाहते. हम इनसे बात करेंगे. अगर आपको मेरी आवाज़ आ रही है बेटा, तो आप कितने साल की हैं?
अस्सलाम वालेकुम, मैं 21 इयर्स की हूं.
जी, तो मुझे बताइए कि आपके साथ क्या हुआ? ये उस दिन हुआ है जब जामा पे धावा बोला पुलिस ने.
जी जी, 15 दिसंबर 2019 को हुआ था
जी.
और मेरा प्लेन में जामिया गई थी कुछ करने हैं फ्रेंड्स के साथ, और उस वक्त बाहर प्रोटेस्ट चल रहा था, हम लोग प्रोटेस्ट में पार्ट नहीं आता, हमने नोट्स लेने गए थे बस. तो वहाँ से जब पता चला बाहर से बहुत तेज तेज आवाज आने लग गई और हमें दिल मारने लग गई थी पेटा बॉम्ब की वजह से.
अच्छा.
तो हम लोग बाहर निकलते वहीं के तो गेट के पास और फिर उन लोगों ने लाठीचार्ज करना शुरू कर दिया. ये तक नहीं देखा कि कौन बच्चा प्रोटेस्ट में शामिल है और कौन बच्चा प्रोटेस्ट में शामिल नहीं है.
बेटा, तुम्हारी आवाज थोड़ी सी, थोड़ा सा तुम्हारी दोबारा से थोड़ा पीछे करके बोलो, आवाज बहुत फट रही है तुम्हारी. जी जी, अब बोलिए.
मैं ये कह रही हूँ कि हम लोग प्रोटेस्ट का हिस्सा थे भी नहीं
जी.
और ये 15 दिसंबर 2019 को मैं अपने फ्रेंड के साथ जामिया गई थी नोट्स लेने के लिए, और वहाँ पे तो कैंटीन में थे कुछ बच्चे, नोट्स की फोटोकॉपी करा रहे थे वहीं पे
जी.
तो जब हम लोग नोट्स लेके बाहर आने लग गए तो बहुत ज्यादा आंखों में जलन होने लगती थी टियर गैस बॉम्ब की वजह से, बाहर से बच्चों की चिल्लाने की बहुत ज्यादा आवाज आ रही थी.
अच्छा.
तो जब हमको प्रोटेस्ट का हिस्सा भी नहीं.
जी जी, नहीं आप बोलती रहिए जी. आपने कहा आप तो प्रोटेस्ट का हिस्सा भी नहीं थे, आप किस जगह बैठी थी उस वक्त?
मैं उस वक्त गेट नंबर 7 पे बैठी थी कैंटीन पे.
अच्छा, तो पुलिस वहाँ भी घुस आई अंदर?
एग्जैक्टली, पुलिस किससे परमिशन दी हमें नहीं पता, पर
अच्छा
कौन बच्चा प्रोटेस्ट का.
अच्छा, بیٹا تم ہمارے ساتھ رہو, صرف ایک ہمارے ساتھ اس وقت, ایک ہماری مہمان ہے جو کہ سفر کر رہی ہیں اس وقت, اور ہماری بہت ہی اچھی ایکٹیوسٹ ہیں اور بہت جمہوریت کے لیے اور لوگوں کے بولنے کے حق کے لیے ان سب کے لیے کام کرتی ہیں. ان کا نام ہے امرتا جوہری. تو میں امرتا سے 5 منٹ بات کروں گی. امرتا آپ کو میری آواز آ رہی ہے؟ اچھا امرتا, میں آپ سے یہ پوچھنا چاہتی ہوں کہ یہ پورا ویسٹ بھی اس بات کو کور کر رہا ہے, لیکن خیر یہ کوئی اہم بات نہیں ہے کہ ویسٹ کور کر رہا ہے, لیکن یہ ایک ریئلٹی بھی ہے کہ انڈیا میں کبھی بھی عورتیں ایسے نہیں اٹھی تھیں, یعنی اس طبقے سے, مسلمانوں میں سے خاص طور پہ تقسیم کے بعد, جس طرح شاہین باغ کی عورتوں نے پروٹیسٹ کیا ہے. تھوڑا سا آپ بتائیے آپ ان کی پروٹیسٹ کے بارے میں کیا کہتے ہیں.
بول گئے کہ یہ کیسا طبقہ میرے مسلمانوں میں ہوتی, ہم نے زیادہ نہیں دیکھا ہے کہ سڑک پہ آ کر اپنی آواز اٹھا رہے ہیں. کہیں پہ جب یہ پورا سٹیزن شپ امینڈمنٹ ایکٹ آیا تو لوگوں کو یہ سمجھ میں آیا ہے کہ ابھی بھی نہیں آواز اٹھائی تو پھر کہیں ایسا نہ ہو کہ بہت ہی مطلب دیری ہو جائے آواز اٹھانے میں, کیونکہ سی اے اے جو ہے وہ کیول اپنے آپ میں ایک چیز نہیں ہے. بار بار جو ہمارے گرہ منتری انہوں نے سمجھایا کہ ایک کرونالوجی ہے جو کہ سی اے اے این پی آر اور این آر سی کی. این پی آر مطلب کی جن سنکھیا کا راشٹریہ رجسٹر, اور این آر سی مطلب ناگرکتا کا راشٹریہ رجسٹر. انہوں نے یہ پورا سمجھایا مدعا کہ ایسا ہوگا کہ پہلے تو جو شرارتی ہیں جو بھارت میں 3 دیشوں سے آئے, بنگلہ دیش, پاکستان اور افغانستان, اور کیول مسلمانوں کو چھوڑ کر باقی جو انیہ دھرم ہیں جیسے ہندو, عیسائی, جین, بودھ, ان سب کو ناگرکتا دے دی جائے گی. اس کے بعد پورے دیش میں جتنی بھی جن سنکھیا ہے ان سب کا ایک رجسٹر بنایا جائے گا, اور اس میں سے بیٹھ کر سرکار طے کرے گی کہ کون ناگرک ہے اور کون ناگرک نہیں ہے. اب یہ جب ہم نے دیکھا یہ پوری ایکسرسائز بھارت میں اسم جو اسٹیٹ ہے اس میں جب ہوئی ہے تو اس راجیہ کی جن سنکھیا ہے 3 کروڑ, اس میں سے 19 لاکھ لوگ اس ایکسرسائز سے باہر چھوٹ گئے کیونکہ وہ اپنے دستاویز نہیں دکھا پائے کہ بھائی ہم اس دیش کے ناگرک ہیں. اب جب وہ 19 لاکھ لوگ باہر چھوٹے تو ایک تو اس کا مطلب یہ کہ بہت ایک ہائی ایکسکلوژن کا پرسینٹیج ہے, مطلب تقریباً یہ بیٹھتا ہے 6% کے اراؤنڈ. تو اب اگر آپ یہ سوچیں کہ جب یہ پورے دیش میں ہوگا اور 6% کا یعنی ایکسکلوژن ہو جائے گا تو وہ تو پھر ہم کروڑوں کی بات کر رہے ہیں. اب یہ 19 لاکھ لوگوں کے ساتھ کیا کیا جائے؟ اب آپ ان کو جا کے مطلب یا تو سب کو ڈیٹینشن سینٹر میں ڈال دیجیے, ورنہ سب کو کیا کریں گے؟ مطلب آپ دیکھیے وہ یہ دیش میں سٹیزن نہیں ہے ہمارے حساب سے.
اچھا امرتا, میں ایک بات آپ سے پوچھنا چاہ رہی ہوں, یہاں پر آپ کنٹینیو رکھیے گا, لیکن ایک سوال بیچ میں آتا ہے میرے پاس کہ اس میں ایک بڑی تعداد میں ہندو بھی شامل ہے, مطلب بعد میں جب پتہ لگا تو پتہ لگا سب سے بڑی تعداد تو نہیں کی ہے آسام میں, تو پھر ان کا پروٹیسٹ کیا ہے, وہ کیا پروٹیسٹ کر رہے ہیں؟
نہیں تو 19 لاکھ جب لوگ اس میں سے نکالے گئے, اس میں سے جو ہمارا انمان ہے وہ ہے کہ قریب 4 لاکھ کے اراؤنڈ مسلمان ہیں اور باقی سب غیر مسلمان ہیں, اور میکسیمم سے ہندو نکلے. تو کہیں پہ یہ سمجھ میں آتا ہے کہ اسی ایکسکلوژن کو ایڈریس کرنے کے لیے سرکار سی اے لائی کہ ہم ہندوؤں کو اس میں واپس لے لیں گے. دیکھیے یہ جو پورا جو یہ سی اے میں آ کے ایک جگہ پہ مطلب ٹرمینیٹ ہوا ہے, کافی سمے سے جس پرکار کے بیان بھی ہم سن رہے ہیں, ایک دو جگہ پر ایسی بھی بیان بازی آئی کہ جو لوگ اور دیشوں سے آ رہے ہیں جیسے بنگلہ دیش سے جو مسلمان آ رہے ہیں ان کو بولا گیا کہ دیمک کی طرح دیش کو کھا رہے ہیں اور ان دیمکوں کو دیش سے ہٹانا ہے. تو یہ بہت سمے سے پورا چل رہا تھا, اور کہیں پر یہ تینوں چیزوں کو جوڑتے ہوئے سی اے این آر سی این پی آر کو دیکھ کر میرا یہ انمان ہے کہ مسلم سماج کو سمجھ میں آیا کہ یہ ایک ڈائریکٹ اب اٹیک ہے اور اس کے اوپر ورودھ کرنا ضروری ہے.
اچھا
اب مہیلاؤں نے جو اپنا پورا اس بار دکھایا ہے ورودھ کا ایک ہی نیا طریقہ, کہ بالکل ایک ہی گاندھیان طریقہ ہے کہ بالکل اس میں ہنسا نہیں, آپ کیول جا کر اپنی آواز رکھ رہے ہیں اور آپ اپنی ایسی آواز جب رکھ بھی رہے ہیں, اگر آپ شاہین باغ پہ دیکھیں تو وہاں پہ ایسا نہیں ہے کہ کوئی مسلم ریتی رواج وہاں پہ چل رہے ہیں, وہاں پہ وہ ہر دھرم کے لوگوں کا سواگت کرتے ہیں, وہاں پہ وہ ملٹی فیتھ پریئرز کرتے ہیں, وہاں پہ وہ بولتے ہیں کہ ہم کیول مسلمانوں کے لیے نہیں, یہ تو اگر دیش کی جو سمبھیدان ہے اس کو بچانا ہے, اگر دیش کا جو رائٹ ٹو اکوالٹی ہے اس کو بچانا ہے, تو یہ لڑائی بہت ضروری ہے. اور دیکھیے ہمارے جو سمبھیدان اس میں لکھا ہوا ہے آرٹیکل 14 میں کہ رائٹ ٹو اکوالٹی, تو ابھی کہاں کی اکوالٹی ہوئی؟ دیکھیے یا تو آپ بولیے کہ کسی بھی دیش سے کوئی بھی انسان آئے جو کہ پرسیکیوٹیڈ ہو اس کو ہم ناگرکتا دے دیں گے, یا پھر آپ بولیے کہ چلیے تین دیشوں سے جتنے بھی لوگ ہیں, ویسا تھوڑی نا کہ تین دیشوں میں مسلمانوں کا پرسیکیوشن نہیں ہوتا. اب آپ ساتھ ہی کا دیش ایک دیکھ لیجیے برما, وہاں پہ مسلمانوں کا روہنگیا کا ہمیں پتا ہے کتنا ہوا ہے. اگر آپ سری لنکا میں دیکھیں تو وہاں پہ ہندو تمیلینز کا بہت ہوا ہے پرسیکیوشن. تو کیا ان سب کو ہم نہیں ماننا چاہتے کہ ہم ان سب کو بھی یہی بینیفٹ دیں گے جو سی اے کا بینیفٹ ہے؟ تو کہیں پہ یہ لوگوں کو سمجھ میں آ گئی ہے یہ والی بات کہ جب قانون ایسے بننے لگ جائے جو کہ قانون ہی ایک طریقے سے اسمان ہو اور جو ہمارا ماننا ہے کہ سمبھیدان کے خلاف ہو, تو لوگوں کو تو اپنی آواز بہت ضروری ہے اٹھانی ہے, اور اس میں مسلم مہیلاؤں نے بالکل لیڈ لی ہے. لیکن اگر آپ دیکھیں گے تو اور بھی سب سماج کے لوگ اور بھی سب دھرم کے لوگ اس میں اس لڑائی میں جا کر جڑے ہیں اور ان کی لیڈرشپ میں بالکل چل رہے ہیں.
بالکل, میں بلکہ امرتا ہم نے کئی چیزیں ایسی بھی پوسٹ کی جس میں جو سکھ برادری ہے وہ ایک ان کا تو ایک گاؤں ہے پورا ایسا جو کہ 47 سے جہاں مسلم میجورٹی ہے اور وہاں کے سکھ جو ہیں حفاظت کرتے رہے. اچھا, اور دلی میں بھی یہ جو فساد ہوئے سارے لوگ اس بات پہ زور دیتے ہیں کہ وہاں جو مسلم میجورٹی کے علاقے تھے وہاں مسلمانوں نے کسی مندر کو نقصان نہیں پہنچنے دیا, اور اسی طرح ہندوؤں نے اپنے پڑوسیوں, تو اس ہر جیسا کہ ہوتا ہے کہ ہر ایک بحرانی کیفیت سے ایک مثبت چیز بھی نکل کے سامنے آتی ہے جو یونٹی بنتی ہے, کبھی کبھی نہیں بھی بنتی, لیکن بالآخر یہ پتہ لگتا ہے کہ اس میں ایسی پاکٹس ہیں جہاں یونٹی تھی. تو میں آپ کو اس فی الحال اس لیے ڈسکنیکٹ کر رہی ہوں کہ آپ کی لائن خراب ہے, لیکن میں آپ کو ایک دفعہ اور پھر کوشش کروں گی بہتر لائن پہ لینے کی. تو فی الحال آپ کو ہم سے خدا حافظ کہتے ہیں, اور ابھی اسور آپ کو کوشش کریں گے. اچھا, ہمارے ساتھ عابد صاحب موجود ہیں, عابد بھائی کے نام سے مشہور ہیں یہ. عابد صاحب السلام علیکم.
وعلیکم السلام جی.
عابد صاحب آپ تھوڑا سا اپنا تعارف کرائیے.
میں شاہین باغ کا رہنے والا ہوں, اور شاہین باغ پروٹیسٹ میں شروعاتی دور سے ہم لوگ جڑے ہوئے لوگ ہیں
جی.
میں طلبہ تھا, ابھی تو فی الحال میں اپنا کاروبار کرتا ہوں.
اچھا, تو میں آپ سے یہ پوچھنا چاہتی ہوں کہ کبھی مطلب بہت سارے واقعات ہوتے ہیں انڈیا میں, تو کبھی اس سے پہلے مسلمان عورتوں کا احتجاج دیکھنے میں آیا اس طرح کا آپ کو دلی میں؟
یہ اپنے آپ میں یہ احتجاج جو ہے اپنے آپ میں ایک انوکھا اور الگ اسی لیے ہے کیونکہ اس احتجاج میں جب ہم لوگ نے شروع کیا تھا تو پہلے دن جب ہم لوگ نے ریلی نکالی تھی ریلی کے فارم میں اور سی این آر سی کے لیے جامعہ کے سپورٹ میں اور سی این آر سی کے لیے, تو کبھی ایسا نہیں ہوا تھا کہ کوئی ریلی ہوتی تھی جہاں پہ عورتوں کی تعداد آدمیوں سے زیادہ ہوتی تھی, لیکن یہ پہلی بار دیکھا گیا کہ عورتوں کی تعداد جو ہے آدمیوں سے زیادہ ہوئی. اور پہلی رات جب ہم لوگ نے سٹ ان کیا تو اس رات میں آدمیوں کے برابر عورتیں تھیں, اور اس کے بعد سے وقت کے ساتھ ساتھ ایسا ہوتا گیا کہ عورتیں جڑنا ایسا شروع ہوئیں کہ ہم اس کے بارے میں مطلب ہم نے سوچا بھی نہیں تھا کہ اس طرح عورتیں ہم سے جڑیں گی. اور جس طرح سے ہماری تین دادیاں ہیں جنہیں سی اے این آر سی کے بارے میں جب پتا چلا کہ اس کے کیا نقصانات ہیں, تو وہ اپنے گھروں سے ایسا نکل آئیں کہ انہوں نے سڑک کو ہی اپنا گھر بنا لیا. اور ان کا اکثر یہ کہا کرتی تھی, اسما دادی کہا کرتی ہیں کہ یہ ڈیٹینشن کیمپ میں رہنے سے بہتر یہی ہے کہ ہم سڑک پہ بیٹھے رہے اپنی آواز تو اٹھائیں. یہ سوچ لیتی یہ عورتیں یہاں بیٹھی ہوئی ہیں, تو یہ ایک الگ ہی ہے, ایسا کبھی نہیں دیکھا گیا ایسا احتجاج ہندوستان میں کیا کہیں کسی خطے میں دنیا کے کہیں نہیں دیکھا گیا ہوگا میرے خیال سے.
بھائی مجھے لگتا ہے جو دادیاں نا تینوں آپ کی, یہ تو اس وقت بالکل میڈیا کی کہتے ہیں نا سویٹ ہارٹ ہیں, سب بہت ہی پسند ہیں سب کو یہ. تو ان دادیوں کے مطلب فیملی کے لوگ بھی شامل ہیں پروٹیسٹ میں یا وہ اکیلی ہیں؟ یہاں
नहीं, दादियों की पूरी फैमिली माशाल्लाह लगी हुई है, और यही वजह है कि दादी शुरुआत में पूरी फैमिली आती थी।
अच्छा।
और अभी भी पूरी फैमिली ही लगी है उनकी माशाल्लाह।
अच्छा।
और दादी खुद नहीं, उनकी खुद की फैमिली नहीं, बल्कि आसपास पड़ोस के लोगों को लाने का भी काम करती है।
अच्छा।
और अस्मा दादी से तो आपने सुना ही होगा।
जी हाँ बिल्कुल,
बिल्कुल। और आई है हमारे आंखों की तारी तारा, जो कि जिन्होंने मोदी जी को भी उनके अपने पुरखे गिना दिए, 9 पुरखे, और मोदी जी को चैलेंज कर दिया था कि आप अपने 2 पुरखे गिना के दिखा दीजिए।
मैं अभी अभी सुनवाऊंगी वो रिकॉर्डिंग भी। तो मैं अभी साहब आपसे और भी कई बातें पूछना चाहती हूँ। हमारे साथ कई लोग हैं इस वक्त, एक तालिबा जिनका हम नाम नहीं ले रहे जामिया की, जो कि जख्मी हुई थी, इसी तरह हिना अहमद साहिबा हैं, और आप हैं। आपको आबिद भाई कहा जाता है आपको?
जी।
अच्छा। और एक और बच्ची हमारे साथ है इस वक्त जो कि प्रोटेस्ट में शामिल है, और शीरी नाम है इनका। शीरी अस्सलाम वालेकुम। वालेकुम सलाम बेटा। मैं अपने बाकी सब लोगों से कहूंगी, आबिद से और तमाम लोगों से, कि आप लोग प्लीज अब खामोश रहिएगा, क्योंकि आप सब लोग इस वक्त ऑन एयर हैं, और जब आप लोग बात करते हैं तो दूसरे की आवाज समझ में नहीं आती। ठीक है, तो शीरी अब आप थोड़ा सा अपने बारे में बताइए मुझे।
शरीन हूँ मैं, दिल्ली से ही हूँ, शाहीनबाग के पास, लक्ष्मी नगर। एक्चुअली इतना पास तो नहीं है, 25 किलोमीटर का डिस्टेंस है, लेकिन मैं वहाँ रोज जाती हूँ, सिर्फ इसलिए क्योंकि ये डेमोक्रेसी की लड़ाई है, ये इक्वालिटी की लड़ाई है, ये लोगों की लड़ाई है, और मैं एक एंटरप्रेन्योर हूँ।
अच्छा, क्या करती हैं आप?
मैं प्रिंटिंग में हूँ, डिजिटल प्रिंटिंग।
अच्छा, तो ये जो बाहर ग्रेफिटी बन रही है, इसमें भी कुछ आपका कॉन्ट्रीब्यूशन है इस वक्त?
जितना भी हम लोग कंट्रीब्यूट इस तरह से करते हैं, हम लग जाते हैं, जो भी वो हमसे बोलते हैं फिलअप कर दो, ये सब कर दो, तो वी डू दैट, लेकिन इतना ज्यादा मेरा कंट्रीब्यूशन नहीं है। कोई भी आर्टिस्ट लोग आते हैं, कोई भी जिसको जो आता है वो कर देता है, जैसे आर्टिस्ट यूनाइट होता है तो मैं उसमें जाके पार्टिसिपेट करती हूँ, तो जो लोग वो भी करते हैं मैं भी करती हूँ। इनफैक्ट मुझे पहले पता भी नहीं था आई आल्सो कैन डू दिस ग्राफिटी काइंड ऑफ थिंग, बट इन प्रोटेस्ट में मुझे पता चला मैं भी ये कर सकती हूँ।
अच्छा, तो शीरी जाहिर है कि निस्बतन मुसलमानों के घरों में लड़कियों पर कुछ सख्ती भी है थोड़ी, और पाबंदियां भी हैं, और एक बात ये भी है कि जो अकलियत होती है उसको डर भी लगता है थोड़ा सा। मुसलमान अकलियत हैं भारत की, 14% है। तो घर वालों ने आपको मना किया प्रोटेस्ट में आने से? या
बहुत 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 मना किया। सबसे ज्यादा मुझे जो झेलना पड़ा वो अपने घर में ही झेलना पड़ा। मैं एक्चुअली 4 साल से प्रोटेस्ट में जा रही हूँ।
अच्छा।
मतलब क्योंकि पहले ना मॉब लिंचिंग के लिए, फी हाइक के लिए, इन सबके लिए प्रोटेस्ट हो रहे थे पहले भी, तो आई एम गोइंग लाइक मैं 4 साल से मैं जितने भी प्रोटेस्ट होते हैं मैं मैक्सिमम जाती हूँ उनमें, तो वो हमेशा मेरे को अपोज करते हैं कि ये क्या पागलपन है, अपना काम धाम छोड़ के वहाँ जाना, टाइम वेस्ट करना, ये घर में सबसे ज्यादा प्रॉब्लम होती है। मैंने बहुत फेस किया घर के लोगों को।
अच्छा, तो जी 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 कहिए।
अभी तो फिर कंडीशन इस तरह की आई, तो मैं अभी भी जा रही, मैं रेगुलर थी, मैंने बोला आपको जाना चाहिए, आपको अभी कंडीशन नहीं पता, आप आसाम की कंडीशन देखिए, आसाम में डिटेंशन में कैसे लोग मर रहे हैं, उनके साथ क्या हुआ है, वो कई सालों से क्या क्या झेल रहे हैं, उन्हें अपने बच्चों से ज्यादा पेपर से प्यार है। आप अगर उनकी कंडीशन उनको सुन लोगे, एक बार देख लोगे, तो आप कभी घर में नहीं बैठ पाओगे आराम से, आपके लिए हराम हो जाएगा घर में बैठना। अगर आपने डिटेंशन सेंटर वालों की कहानी, आसाम के लोगों की कोई भी दर्द, मतलब कोई भी चीज सुन ली ना, तो आप उनकी क्या हकीकत, अगर आप उनसे सुन लोगे तो कभी आप घर में इस तरह खामोश नहीं बैठ पाओगे। मुझे रोकना तो बहुत दूर की बात है, आप खुद जाके प्रोटेस्ट में खड़े होगे रोजाना।
तो
आसाम में क्योंकि इतना कुछ हो चुका है, इतना ज्यादा जाति हुई है मुस्लिम से स्पेसिफिकली, और हिंदू से भी हुई है, वो क्योंकि पेपर तो 15 लाख तो हिंदू से ही निकले हैं, तो हिंदू को भी काफी झेलना पड़ा, पूरे पूरे आसाम को झेलना पड़ा है, और पूरा आसाम इसमें बर्बाद हुआ है, और कंट्री का इतना 1600 करोड़ रुपीज वेस्ट हुआ है, वो वेस्ट भी कहा जाएगा, उससे भी ज्यादा पब्लिक का वेस्ट हुआ है, क्योंकि पब्लिक लाइन में रही है, और पब्लिक जो मैं उन कुछ लोगों से मिली थी तो देवर सिंह के हमें 200 किलोमीटर दूर जाना पड़ता था, जहाँ फॉरेन ट्रिब्यूनल बनाए गए थे उसकी उसमें सुनवाई के लिए, और इस तरह से उन लोगों को टारगेट किया गया था स्पेसिफिकली मुस्लिम्स को, कि जो भी मुस्लिम्स होते थे बस उन्हीं के नाम ले दिए जाते थे, वी डाउट देयर सिटीजन, बस डाउटफुल उन्हें बना दिया जाता था, और वो बेचारे फॉरेन ट्रिब्यूनल्स में भागते रहते थे, और जो जिसने डाउटफुल बनाया था, जिसने बोला था, वो लोग कभी आके भी नहीं देखते थे कि कौन हमारी वजह से खड़ा हुआ लाइन में।
اچھا شیری، میں ایک بات یہاں پوچھنا چاہوں گی آپ سے. مجھے جب بھی میں آپ لوگوں کے پروٹیسٹ کے ویڈیو دیکھتی ہوں یا فوٹوز دیکھتی ہوں تو مجھے اندازہ ہوتا ہے کہ وہ صرف مسلمانوں کے جلوس نہیں ہیں، خاص طور پہ نوجوان جو ہیں اور بڑے مطلب ایڈلٹس بھی، جیسے کمیونسٹ پارٹی آف انڈیا بہت ایکٹیو ہے، بہت ساری اور پارٹیز ہیں جو آپ لڑ رہی ہیں ان تمام قوانین کے خلاف. تو آپ نوجوانوں میں، آپ اسٹوڈینٹس میں کیا ایک سولیڈیریٹی ہے ان تمام ایشوز پر؟
بہت سولیڈیریٹی ہے، بہت سولیڈیریٹی. جتنے بھی ہم لوگ سب ساتھ میں ہیں، ہم سولیڈیریٹی ایک دوسرے سے رکھتے ہیں، اور ہم سولیڈیریٹی سے زیادہ سمجھتے ہیں کہ یہ ہمارا فرض ہے، یہ ہماری ڈیوٹی ہے، ہم اپنی ڈیوٹی کرنے آ رہے ہیں، نہ کہ کسی کو دکھانے کے لیے کہ ہم یہاں کھڑے ہیں. ہم اپنا اپنا مطلب اس میں یہ ہمارا فرض ہے، ہمیں کرنا ہی کرنا ہے. یہ
نہیں، میرا مطلب ہے کہ جو غیر مسلم ہیں ان کے بارے میں پوچھنا چاہتی ہوں.
وہ غیر مسلم میں اتنا میجورٹی، کیونکہ دیکھیے 85% نان مسلم ہیں. اگر وہ سارے کھڑے ہو جاتے تو شاید کوئی ضرورت بھی نہیں پڑتی اس لا کو سارے، مطلب اگر ان کا 20% بھی کھڑا ہو جاتا تو یہ اب تک کامیاب ہو جانا تھا اور اتنا لمبا پروٹیسٹ نہیں چلنا تھا. ہاں کچھ لوگ کھڑے ہوئے ہیں لیکن میجورٹی نہیں کھڑی ہوئی ہے، اسی لیے اب تک یہ اتنا لمبا چل رہا ہے اور پتہ نہیں کب تک چلنے والا ہے. میرے خود کے ایریا میں جو میجورٹی ہے وہ سارے کے سارے آر ایس ایس کے فین ہیں، وہ بی جے پی کے فین ہیں، اور وہ سب لوگ کو ہم لوگ کو بہت برا کہتے ہیں کہ نہیں تمہیں تو مرنا ہے، تمہیں یہاں سے بھاگنا پڑے گا ایک دن، مطلب اس طرح کی لینگویج. لیکن ہاں سولیڈیریٹی تو جو پڑھے لکھے ہیں، جو اچھے لوگ ہیں، وہ سب جگہ کھڑے ہیں ایک ساتھ.
اور مجھے ہمیشہ ایسا لگتا ہے کہ جو نوجوان ہوتے ہیں ان میں شاید یہ اس طرح کے نفرت کے اور ایک دوسرے کو غیر سمجھنے کے جذبات مقابلتاً کم ہوتے ہیں ان کے مقابلے میں جو بڑے ہوتے ہیں. وہ بچے جو ہیں ایک دوسرے کا ساتھ دیتے ہیں، تو یونیورسٹیز کے کیونکہ میں نے دیکھا تھا کہ ایک جو بہت بڑا احتجاج جواہر لال یونیورسٹی میں ہوا تھا، جب وہ بچی کشمیری بچی کو اغوا کر کے جب مار دیا گیا تھا تو کتنا پروٹیسٹ ہوا تھا، اور اس میں سارے ظاہر غیر مسلم تھے سب سے بڑی تعداد میں، بہت بڑے بڑے پروٹیسٹ. تو یہ بہرحال ایک پازیٹیو چیز سامنے آتی ہے ایسے موقعوں پر نکل کر، اور ہمیں پتہ لگتا ہے کہ انسانیت جو ہے سب سے بڑا مذہب ہوتی ہے. تو آپ مجھے یہ بتائیے کہ اب یونیورسٹی کی کیا کیفیت ہے اس وقت آپ کی؟
میں ایک بات اور ایڈ کر دوں آپ کی بات میں، جتنے ابھی شاہین باغ سے جتنے بھی پہلے پروٹیسٹ ہو رہے تھے انہیں زیادہ تر نان مسلم ہی لیڈ کر رہے تھے.
اچھا،
تو نان مسلم کمیونٹی مطلب بہت اچھی ہے دی پیپل، لیکن وہ کمیونٹی بہت میجورٹی میں نہیں ہے، وہ بہت کم ہے، اسی لیے اتنا پرابلمٹک سچویشن کھڑی ہو جاتی ہیں اس کنٹری میں.
اچھا، تو شاہین آپ شیریں ہمارے ساتھ رہیے، میں آپ اس حساب سے مزید بات کرنا چاہوں گی. جی، لیکن آپ لوگ اپنا فون، آپ لوگ خاموش رہیے گا کیونکہ آپ سب لائن پر ہیں، سب ٹھیک ہے جی. اچھا ابھی صاحب تھوڑا سا مجھے بتائیے کہ چاند باغ جو ایسٹ دلی ہے نا، چاند باغ، تو وہاں پر جب یہ ہنگامے ہوئے تو میں نے سنا کہ وہاں بہت پڑوسیوں نے ایک دوسرے کی مدد کی، ہندوؤں نے مسلمانوں کی، مسلمانوں نے ہندوؤں کی، اور مسلمانوں نے کہا تھا کہ ہم کسی مندر کو جلنے نہیں دیں گے. کچھ اس کے بارے میں بتائیے.
دراصل یہ جو واقعہ شروع ہوا ظفر آباد سے شروع ہوا تھا. ظفر آباد اندر پروٹیسٹ چل رہا تھا، لیکن وہاں کے کچھ لوگوں نے یہ سوچا کہ ہم روڈ پہ ایک دن کے لیے، آدھے دن کے لیے ہم روڈ پہ جائیں گے، کیونکہ ایک بڑا مارچ تھا اور اس کو شاہین باغ کے لیے فیصلہ بھی آنا تھا، تو اس کو سمرتھن دینے کے لیے وہاں کے لوگوں نے روڈ کو جام کرنے کی کوشش کی. تو وہ بہت اچھا چلا، لیکن چونکہ یہ پری پلان تھا ساری چیزیں، اور چاند باغ، مصطفیٰ آباد، شیو پوری، جتنے بھی یہ دنگا گرست علاقے ہیں وہاں کے سارے لوگ بہت اچھے سے رہے ہیں، ہندو مسلمان سب. یہ دنگا جتنے بھڑکایا ہے وہ آپ کسی سے بھی دیکھیں، کوئی ویڈیو دیکھیں گی تو وہ سب باہر کے آئے ہوئے لوگ تھے، کوئی بھی اس علاقے کا لوگ نہیں تھے. جو مسجدوں کو جنہوں نے جلائی وہ بھی نہیں تھے، اور جو لوگ گھروں کو جلایا وہ وہاں کے علاقے کے لوگ نہیں تھے. اور جو ہے مندروں کو جو بچایا گیا، تین مندر اس علاقے میں تھی، ان مندروں کو بچانے کے لیے بہت سارے مسلمان کھڑے ہو گئے. ایسے ہی کئی مسجدوں کو بچانے کے لیے نان مسلم بھی کھڑے ہوئے ہیں. تو وہاں پہ انہوں نے آپسی سوہارد اور آپسی جو ایکتا کا بہت اچھا ثبوت دیا ہے، لیکن باہر سے کچھ لوگ آئے ہوئے تھے جنہوں نے ساری چیزیں خراب کر دی. اور اس میں بہت بڑا ہاتھ ہماری پولیس کا بھی ہے، جنہوں نے اگر اپنا کام صحیح ڈھنگ سے کیا ہوتا تو شاید ایسا کچھ نہ ہوتا. اور سب سے بڑی چیز ہے وہ جو شروعات ہوئی، جو آگ لگی، وہ جو ایک کپل مشرا کے ایک بیان سے، اگر کپل مشرا پہ پہلے ہی کوئی ایکشن لے لیا جاتا تو شاید یہ سب ہوتا ہی نہیں.
جی ہاں, خیر اس میں ایک ایکشن تو ہے بہرحال کہ پولیس کے جو کمشنر ان کو بدلنے کا, تو حکومت کی طرف سے تو کیا گیا. اچھا میں ہنا صاحبہ آپ سے اب ایک سوال پوچھنا چاہوں گی. ظاہر ہے آپ سب لوگ جو ہے مدت کافی عرصے سے مہینوں سے پروٹیسٹ کر رہے ہیں, تو کیا کبھی آپ کو ہراساں کیا گیا؟ مطلب ایک تو یہ ہوتا ہے نا کہ جیسے کہ حملہ ہوا جامع ملیہ پر, مگر ایک ہراساں کرنے کی اور بھی کوششیں ہوتی ہیں, ڈرانا دھمکانا, تو اس طرح کے واقعات کبھی ہوئے آپ لوگوں کے ساتھ؟
ہاں تھوڑے تھوڑے دنوں میں وہ ہوتے ہیں, ڈرایا جاتا ہے, لیکن ہم ڈرتے نہیں ہیں. ہم ان کے کہنے سے یا ان کی فون کال سے یا وہ کسی سے کہلوائے اس سے, ہاں کبھی کبھی کالس آتی ہیں اس طرح سے, کبھی کوئی آ کے بول کے چلا جاتا ہے, کبھی ہم جاتے ہیں تو ہمارے پہ ٹارگیٹ کیا جاتا ہے. جیسے میں ایک بہت سیدھی سی بات بتاتی, میری اپنی کار جو میری گلی کے باہر کھڑی تھی وہ غائب ہو جاتی ہے, اور ہم پولیس کمپلین کرنے کے بعد بھی ایک بار بھی پولیس ہمیں فون کر کے بولتی تھی کوئی ایکشن نہیں لیا گیا, کچھ نہیں لیا گیا. ہم جب گئے ہیں اس کا ایف آئی آر کرانے تو انہوں نے کہا آپ آن لائن کرا دیجیے, اس کے بعد سے کوئی مطلب نہیں ہے. تو وہ ہمارے اوپر ٹارگیٹ ہو رہا ہے, کسی نہ کسی بہانے ہو رہا ہے.
اچھا میں ہماری ایک اور اس وقت تجزیہ نگار ہیں, ایکٹیوسٹ ہیں, اور بہت ایک ان کی مدبر آواز ہے, ایک انجلی بھردواج صاحبہ ہمارے ساتھ ہیں. یہ شفافیت پہ زیادہ تر کام کرتی ہیں, ٹرانسپیرنسی کے ایشوز پر, لوگوں کی اس رائٹ پر کہ ان کو ان کے حقوق ملیں اور ان کو انفارمیشن ملے. انجلی بہت شکریہ پروگرام میں آنے کا. میں آپ سے پوچھنا چاہوں گی, بات ہم کر رہے ہیں اس وقت کیونکہ عورتوں کا مہینہ ہے یہ جو مارچ کا مہینہ ہے, اور 8 مارچ کو عورتوں کا دن بھی ہے, تو میں بات کرنا چاہ رہی تھی کہ شاہین باغ میں جن عورتوں نے پروٹیسٹ کیا, انہوں نے ایک تاریخ لکھی ہے, تو آپ کی نظر ہے ان سب چیزوں پر, آپ انہیں تاریخ میں کس طرح دیکھتی ہیں کہ ہسٹری میں کس طرح ان کا نام آئے گا؟
یہ جو مہیلائیں جو بیٹھی ہیں شاہین باغ پر, اور میں تو کہوں گی کہ شاہین باغ میں آج دلی میں ہی 22 کے قریب ایسی سائٹس رہی ہیں جہاں پر 24 گھنٹے عورتیں بیٹھی ہیں, اور انہوں نے جو جو پوری جو سنگھرش کر رہی ہیں, جو ان کی لڑائی ہے, وہ سمویدھان جو بھارت کا ہے, دیش کا ہے, اس کے استتو کو, اس کے اسپرٹ کو بچانے کی لڑائی لڑ رہی ہیں وہ. کیونکہ ہمارے دیش میں جو ایک خاصیت ہے وہ یہ ہے کہ ہم دھرم نرپیکش دیش ہیں, ہم اکوالٹی مدیو کرتے ہیں سمانتا میں, اور جو یہ این آر سی این پی آر کا جو لائی ہے اور کوشش کر رہی ہے اس کو لاگو کرنے کی, وہ ہمارے دیش کے سمویدھان پر پوری طرح سے ایک ہم اس کو چوٹ اور پرہار کے روپ میں دیکھتے ہیں. اور یہ مہیلائیں جو ہیں یہ اپنے گھروں سے نکل کر انہوں نے بالکل شانتی پورک طریقے سے, مطلب بنا کسی ہنسا کے یہ بیٹھی ہیں, اور انہوں نے اپنے پر جھیلی ہے. تو مطلب اگر آپ دیکھیں تو دلی میں اس بار بہت جم کے سردی پڑی, رات میں 0 ڈگری ٹیمپریچر رہا, لیکن مہیلائیں بیٹھی رہی ہیں, رات دن بیٹھی ہیں سرکار کو یہ کہنے کے لیے کہ ہم اس کے خلاف ہیں, ہم اپنا جو سمویدھان جو ہمارے دیش کا ہے ہم اس کے لیے کھڑے ہیں. تو ان کی جو آپ نے کہا کہ ان کو کیسے یاد رکھا جائے گا, مجھے لگتا ہے کہ ان کو بہت ہی مطلب ایک نان وائلنٹ طریقے سے, شانتی پوروک طریقے سے سمویدھان کی جو سارے ویلیوز ہیں ان کو اپہولڈ کرنے کے لیے یاد رکھا جائے گا جو ان کا جو موومنٹ ہے. اور جو ابھی تک جس طریقے سے یہ چل رہا ہے یہ بھی دکھاتا ہے کہ مہیلا شکتی کتنی بڑی شکتی ہو سکتی ہے, کیونکہ اس مطلب ایک تو ان کی خود کی ہمت, اور پھر دوسرا جس طریقے سے ان سے پھر بات چیت کرنے کے لیے ان کی بات سننے پہ سپریم کورٹ میں بھی کہا ہے کہ رائٹ ٹو پروٹیسٹ ہے ان کا, اور مطلب جس طریقے سے لوگوں کی بھی امیجنیشن کو انہوں نے پکڑا ہے وہ بہت ہی قابل تعریف ہے, اور ایک اپنے میں ہی مثال
मुझे जो बात एक बहुत काबिले जिक्र लगी अंजलि, वो ये थी कि इस तमाम प्रोटेस्ट में, देखिए इसमें हर उम्र की खवातीन है, लेकिन कहीं भी हमने नहीं देखा कि उन्होंने कोई ऐसी चीज, कोई ऐसा नारा, कोई ऐसा स्लोगन, कोई ऐसा बैनर उठाया हो या कोई ऐसी बात की हो जो मुल्क की जो है यूनिटी के खिलाफ हो। यानी उनके जितने भी सिंबल्स हैं वो सारे वही हैं जो कि भारत के सिंबल्स हैं। तो इस तरह से जो कहा जाता है, मतलब बहुत सारी दफा कहा जाता है भारत के मुसलमानों को कि आपको अगर इतना नाराजगी है तो आप जाइए सामान बांधिए और पाकिस्तान चले जाइए, तो एक तरह से उसकी नफी भी है कि वो पाकिस्तान से उनका कोई लेना देना नहीं, उनका मुल्क भारत है और वो वहीं रहना चाहते हैं और वो उसे मोहब्बत करते हैं दिल से, बच्चे हों या बूढ़े हों जो भी हों। मैं आपको एक आवाज सुनाना चाहती हूँ, ये एक बड़ी भी हैं, दादी जान कहलाती हैं, दादी अम्मा। तो थोड़ा सा
जी
इन्होंने जो बात की है शरीयत के कानून पर कि इन्हें तो अजबर है अपनी नौ पुश्ते हैं।
इलाही बख्श का बाप है सुंदर, सुंदर का बाप है फकरुल्ले, फकरुल्ले का बाप है नवाब।
ये थोड़ा सा मेरे ख्याल कट गई इनकी आवाज़, लेकिन बहरहाल नौ पुश्तों तक इन्होंने गिनाया था। तो अब मुझे ये बताइए कि अब यूनाइटेड नेशंस भी गई है सुप्रीम कोर्ट में, और कुछ आपको नजर आता है कि ये तब्दीली आएगी शरीयत के कानून में या नहीं?
देखिए, जो ये कुछ लड़ाइयाँ होती हैं, ये लंबी लड़ाइयाँ होती हैं, और मुझे लगता है कि महिलाएं समझती हैं। जो आपने कहा कि इनके जो सिंबल्स रहे हैं, मैं तो कहूंगी कि सिर्फ भारत की बात नहीं है, ये इंसानियत की बात है
जी हाँ,
जो जो कर
जी
रहे हैं। और जो लड़ाई है वो हमारे, उनको हम मानवीय अधिकार कहते हैं, इंसानी जो जो मानव हक की लड़ाई जो होती है वो हो रही है, क्योंकि समानता के बगैर और लोगों सम्मान दिए बगैर, उनका दर्जा सही दिए बगैर, तो कोई कोई जो समाज है वो नहीं चल सकता, इंसानियत कायम नहीं हो सकती। और हमारे देश का संविधान भी इन्हीं सब बेसिस पर ही है। तो इनकी, जैसे मैंने कहा, जो इनका पूरा जो इनका मूवमेंट है और जो इनका पूरा अभी तक रहा है, जहां पर भी हो, चाहे शाहीनबाग में हो या कहीं और पर हो, और अब तो हमारे देश में दिल्ली के बाहर भी अलग अलग राज्यों में शाहीन बाग बने हैं, उनके मॉडल प्रेरित होके महिलाएं बैठी हैं। तो कहीं पर भी हमने नहीं देखा है कि कोई भी अपशब्द बोला जा रहा हो, कोई भाषा बोली जा रही हो, कोई गलत बात की जा रही हो, या जो गैर संवैधानिक या गैर कानूनी बात है वो करी जा रही हो। सब जगह पे प्यार और सद्भावना की, मोहब्बत और सद्भावना की बात है। तो ये बहुत ही एक मिसाल है। मुझे तो लगता है कि आज अगर हम पूरे विश्व में देखें, जहां पर हम देखते हैं कि किस तरह से एक कई देशों में, केवल भारत की बात नहीं है, ये एक तरह से कई जगह पे तो ग्लोबल फिनोमिनन होता जा रहा है, जहां पर मतलब एक हेट का एटमॉस्फियर, एक अदरिंग का एटमॉस्फियर, कि
बिल्कुल
हम अलग आप अलग,
दुरुस्त
ये जो
फरमाया।
माहौल है उसमें उसमें जो इनकी आवाज है वो बिल्कुल, मतलब हमारे टाइम्स की जो रिक्वायरमेंट है उसकी
दुरुस्त
आवाज है, क्योंकि ये दिखा रही है रास्ता कि किस तरीके से हमें, अगर किसी मुल्क में या पूरे दुनिया में भी अगर अमन से रहना है, मोहब्बत से रहना है, शांति चाहिए हमें, तो कैसे आगे बढ़ना होगा, और सबको साथ लेके और बिना किसी मतलब वायलेंस के। तो ये पूरा इन्होंने जिस तरीके से चलाया है, मुझे लगता है कि बहुत ही एक तरीके से एक मार्गदर्शक बन सकता है और एक पूरी मतलब मील का पत्थर है इस तरीके की चीज जो है वो, और वो सभी देशों के लिए आज का जो माहौल है उसमें, इसमें बहुत सारी सीखने लायक चीजें हैं जो इन्होंने हमें बताई हैं। और जहां तक आपका सवाल है कि क्या हमारी सरकार अब इसके ऊपर गौर करेगी, वो तो समय ही बताएगा। अनफॉर्चुनेटली अभी तक सरकार ने कोई संवाद ठीक तरीके से कायम नहीं किया है महिलाओं के साथ में, कानूनों के ऊपर, जो कि मुझे लगता है कि काफी चिंता की बात है, क्योंकि एक जमहूरियत में, एक डेमोक्रेसी में ये जरूरी है कि जब इतने लोग निकल कर अपनी बात रख रहे हैं, परेशानी जता रहे हैं और इतने संवैधानिक तरीके से भी जता रहे हैं, तो सरकार को जरूर उनकी बात सुननी चाहिए, उनसे संवाद करना चाहिए, बातचीत करनी चाहिए और समस्या का हल ढूंढना चाहिए। वो अभी तक हुआ नहीं है। उम्मीद रखते हैं हम कि जितना पावरफुल ये पूरा चला है माहौल, उससे सरकार भी कहीं पर प्रभावित होगी और समझेगी कि उन्हें भी लोगों के साथ में सही तरीके से बातचीत गुफ्तगू करनी पड़ेगी, उसके बिना तो कैसे बात बन सकती है।
अच्छा अंजलि, मैं ये चाहूंगी कि आप हमारे साथ अब आखिर तक रहिए, थोड़ी सी आप देर से भी आएंगी, कई बातें मैं आपसे पूछूंगी, खासतौर पे ये कि कानूनी हकूक के बारे में लोगों के, कि इनकी इमदाद कोई हो सकती है या नहीं। लेकिन इससे पहले मैं, एक नौजवान है हमारे साथ मीरान अहमद, और ये प्रोटेस्ट में शामिल है जो इस वक्त हो रही है। मीरान, आपको आवाज़ आ रही है मेरी? अच्छा, उनका फ़ोन कट गया। चलिए मैं इस दौरान आपसे ही सवाल पूछती हूँ कि बहुत से नाम आप लोग जो मिलके काम करते हैं, आपका एक ग्रुप है ऐसे लोगों का जो जमहूरियत के लिए आवाज़ उठाते हैं, लोगों के हकूक़ के लिए, उसमें हर्ष मंदिर जी, आप प्रशांत जी, ये सब शामिल हैं, तो आप लोग क्या कोई लीगल एड भी फराहम करते हैं? क्योंकि बहुत से लोगों पर मुकदमे भी बने, ख़ासतौर पर जामिया मिलिया में जो स्टूडेंट्स थे मारे भी गए, तो उनके लिए, या अब जो फसाद हुए चांदबाग के इलाके में, तो उनके लिए क्या करते हैं, उनकी इमदाद या उनको कोई लीगल एड फराहम करने के लिए कुछ कर रहे हैं आप लोग?
जी देखिए, देश में और वैसे तो है भी सिस्टम्स लीगल एड के, लेकिन हाँ ये जरूर रहा है कि साथ ही में जितने लॉयर्स हैं, जो कि वकील जो पब्लिक करते हैं, वो भी लगातार लगे हुए हैं, जुटे हुए हैं, जहाँ पर भी लगता है कि किसी के ऊपर गलत तरीके से मुकदमे दायर किए गए हैं, उनके उनको गलत तरीके से वहाँ पर निकल कर जो लॉयर हैं वो बिल्कुल
जी
से उन्होंने मदद भी की है, वो लड़ाई में उनकी साथ खड़े रहे हैं। और यही एक चीज है कि भाई हमारी, अगर हम कहते हैं कि हमें अपनी जमहूरियत पर, हमें अपने संविधान पर बहुत फक्र है, गर्व है, तो देश तो फिर लॉ एंड ऑर्डर जो है, जो जो देश का कानून है, उसके हिसाब से चलना होगा। तो इसलिए लॉयर जो है वो सभी तबकों के, सभी अलग अलग जगह पे, राज्यों में भी, दिल्ली में भी, लगातार खड़े रहे हैं लोगों के साथ में, क्योंकि लोगों को डेमोक्रेसी में राइट टू डिसेंट और राइट टू प्रोटेस्ट तो है, और वो सुप्रीम कोर्ट ने भी अभी फिर माना है कि बिल्कुल शाहीन बाग के केस में भी कि लोगों का राइट टू प्रोटेस्ट है, वो सड़कों पर उतर कर वो अपनी बात रख सकते हैं, अगर वो सरकार से किसी चीज पर वो इत्तेफाक नहीं रखते उनकी बात से, तो वो कह सकते हैं कि हम इसमें विरोध दर्ज कर सकते हैं। तो सभी अधिकारों के लिए, हकों की लड़ाई के लिए, और स्पेशली ऐसे केसेस जहां पर किसी के ऊपर केसेस किए गए हैं, तो लॉयर्स बहुत बड़ी तादाद में साथ खड़े रहे हैं।
अच्छा, मैं अंजलि चाहूँगी कि कंक्लूजन आप ही करें इस प्रोग्राम का जो एक है, लेकिन मैं इससे पहले जो हमारे साथ नौजवान हैं और जो प्रोटेस्ट में शामिल लोग हैं, उन सबसे थोड़ी थोड़ी बात करना चाहती हूँ। सबसे पहले तो मीरान अहमद से हमारी बात नहीं हुई थी, वो दोबारा हमारे साथ हैं। जी मीरान, आवाज़ आ रही है?
बिल्कुल आ रही है, आप सुन पा रही
हूँ? जी मैं बिल्कुल सुन पा रही हूँ, थोड़ा सा अपना तारुफ तो कराइए हमें।
जी मेरा नाम मीरान हैदर है, मैं जामिया मिलिया इस्लामिया यूनिवर्सिटी दिल्ली में, जो यूनिवर्सिटी है उसका एक पीएचडी का रिसर्च स्कॉलर हूँ, और सिटीजनशिप अमेंडमेंट एक्ट एनपीआर के खिलाफ, एनआरसी के खिलाफ पिछले 80 दिनों से हम लोग आंदोलन यहाँ चला रहे हैं। सबसे पहले यही आंदोलन शुरू हुआ था, जिसके बाद दिल्ली पुलिस ने बहुत ज्यादा लाठी चार्ज किया था, लाइब्रेरी में घुस के लड़के लड़कियों पर हमला किया था, जिसमें सैकड़ों लड़के लड़कियां घायल हुई थी, एक का आँख चला गया था, कई लड़के लड़कियों का हाथ पैर टूटा था। ये तफसील मेरे इंट्रोडक्शन है।
जी, तो पहले से बताइए कि आपका रिसर्च किस चीज पे, रिसर्च पेपर क्या है आपका?
मेरा रिसर्च मैनेजमेंट स्टडीज में है, मेरा बीटेक मैकेनिकल में है, एमबीए किया है इंटरनेशनल बिजनेस में।
अच्छा,
फिलहाल मैं मैनेजमेंट स्टडीज पे रिसर्च कर रहा हूँ, मैनेजमेंट स्टडीज में।
अच्छा, तो एक कोई स्ट्रेटजी होती है, तो जैसे ये प्रोटेस्ट है पूरा अमन आप लोग कर रहे हैं, ग्रेफिटी बना रहे हैं, और क्या क्या है आपका, क्या करते हैं हर दिन, किस तरह से आप एहतजाज करते हैं?
देखिए, अभी जो मौजूदा हुकूमत है देश में हमारे हिंदुस्तान भारत में, इन्हें लगा था कि ये एक कम्युनिटी है जिसको किसी चीज से फर्क नहीं पड़ता है, चाहे कोई कानून बना दिए जाए, ये तो घरों में कैद है, ये सड़क से नहीं उतरती है। इससे लगातार एक के बाद एक वो कानून, ऐसे नस्लवादी कानून, भेदभाव कानून लाते गए, लेकिन ये जो कानून आया सिटीजनशिप अमेंडमेंट है, ये पूरी तरीके से भारत के आईन को लांग कर इसको क्रॉस करते हुए एक ऐसा कानून बनाया गया जो पूरी तरीके से डिस्क्रिमिनेटरी और रेसिस्ट है, एंटी कॉन्स्टिट्यूशन है। इसी को लेकर हम लोग प्रदर्शन कर रहे हैं, और हर रोज हमारे बीच में स्टूडेंट लीडर आते हैं, एक्टिविस्ट आते हैं, हर मजहब हर जाति के लोग आते हैं, अपनी बात रखते हैं, अलग अलग तरीके अपनाए जाते हैं ताकि प्रोटेस्ट हमारी मजबूती के साथ आगे चले। जैसे मसलन हम लोग ग्राफिटी बनाते हैं
जी,
और इस तरीके से तमाम इसमें हिस्सा होता है, नाटक का प्रोग्राम होता है, सड़कों पे नुक्कड़ नाटक होता है, कोई रिवोल्यूशनरी सिंगर होता है वो भी आके परफॉर्म करता है।
लेकिन गवर्नमेंट से कोई कभी कोई आया, हुकूमत की तरफ से कोई बातचीत हुई, कुछ भी नहीं?
हुकूमत शुरू, जब हमारा आंदोलन लगातार मजबूत होते गया और पूरे देश की ख्वातीन सड़कों पे उतर के सिटिंग स्ट्राइक करना शुरू कर दी, तो कुछ रोज आज से कुछ रोज पहले यानी आंदोलन के 65 डेज पे हमारे देश के होम मिनिस्टर ने एक ट्वीट करके कहा था कि मैं बात करना चाहता हूँ, लेकिन जब शाहीन बाग की दादियाँ बात करने के लिए होम मिनिस्टर का घर का सफर तय किया, तो उन्होंने पूरा पुलिस लगाकर बैरिकेड लगा कर उनको रुकवा दिया। तो हुकूमत पूरी तरीके से इग्नोर कर रही है, नजरअंदाज कर रही है। अब ये क्यों कर रही है ये बात, हुकूमत को वो बता, हुकूमत ही बता पाएगी, लेकिन हम लोग का आंदोलन जारी है और मांग है कि इस तरह का नस्लवादी भेदभाव वाला काला कानून को वापस लिया जाए, क्योंकि ये देश के शहरी जो है नागरिक है, सिटीजन है, उनके बीच में फर्क पैदा करती है, उनको आपस में बांटती है, और संविधान का कहीं ना कहीं मजाक उड़ाया जा रहा है इस कानून के माध्यम से।
अच्छा, मैं मीरान बात करना चाह रहा हूँ, मीरान हैदर बात कर रहे थे, अब एक और बच्ची हमारे साथ है, शीरी नाम है उनका। शीरी, आप मुझे बताइए कि क्या अब आप एक एंटरप्रेन्योर भी हैं, जाहिर है कि आपने बिजनेस में भी वक्त लगाते हैं, तो क्या फ्यूचर का क्या प्लान है आपका, क्या करने जा रही हैं आप?
मेरा बिजनेस बहुत ज्यादा इफेक्ट हुआ इस चीज से, बहुत ज्यादा। मेरा वर्क 10% भी नहीं रहा, क्योंकि मैं ज्यादातर टाइम प्रोटेस्ट में दे रही हूँ, तो आई एम नॉट एबल टू फोकस ऑन माई वर्क, तो ये बहुत मतलब मेरे बिजनेस के लिए तो बहुत बुरी चीज रही, और वैसे वर्क भी बहुत कम था सीरियसली, क्योंकि इकोनॉमी भी इतना स्लो डाउन है, तो वर्क भी नहीं मिल रहा था, और जो थोड़ा बहुत था वो मेरे प्रोटेस्ट में होने की वजह से भी खत्म हो गया।
अच्छा।
तो बहुत कम वर्क रह गया, लेकिन इंशाल्लाह पहले हमारी प्रायोरिटी ये है इस कानून को रिपेल करना, अगर ये कानून खत्म होता है तभी हम अपने वर्क पर फोकस कर पाएंगे। अभी हमारी प्रायोरिटी में सबसे पहले यही है कि ये खत्म होना चाहिए, क्योंकि ये सिटीजनशिप लेने के लिए हमसे बिल्कुल ये चाहते हैं हमारी सिटीजनशिप खत्म हो जाए, और अगर हमारी सिटीजनशिप खत्म होती है तो फिर हम डिटेंशन सेंटर में तो रहने से रहे, तो पहली हमारी प्रायोरिटी यही है कि इस कानून को खत्म करना।
अच्छा, एक हमारे साथ बच्ची हैं जो कि इस प्रोटेस्ट में जख्मी हो गई थी, बेटा आप बताइए मुझे कि क्या अब आप यूनिवर्सिटी तो ज़ाहिर बंद है आपकी, तो क्या कर रही हैं अब आप, क्या प्रोग्राम है आपका? अच्छा, मेरा ख्याल है कि हिना का फ़ोन भी डिस्कनेक्ट हो गया और आबिद साहब का भी डिस्कनेक्ट हो गया। मैं अंजलि आपसे चाहूँगी कि आप हमें ये बताइए, कंक्लूड कीजिए इस पूरी डिस्कशन को, कि जाहिर है कि प्रोटेस्ट हो रहा है, सिर्फ ये मुसलमानों का नहीं है, हर जगह हो रहा है, आसाम में तो बहुत बड़ी तादाद हिंदुओं की है, और ख़ुद दिल्ली में बहुत सारे यानी मेजॉरिटी जाहिर है कि मुसलमान तो नहीं है, जो लोग एहतजाज में आते हैं, जिनके हम वीडियोज़ देखते हैं, जलसे जुलूस, और फिर आप जैसे लोग, तो आप सब लड़ रहे हैं इस कानून के खिलाफ, तो कहाँ कितनी कहाँ तक जाएगी ये जंग, क्या आप लोगों का अंदाजा है, और क्या आप लोग करेंगे आगे जाके इसके लिए? अंजलि,
देखिए, जो ये पूरा आंदोलन है ये एक तरह से, जैसे मैंने कहा कि लोगों की जो बेसिक का मौलिक अधिकार है और जो उनके जो डिग्निटी है और मानव अधिकार है और जो इक्वालिटी का एक है जो हर इंसान का एक जैसा होना चाहिए है और तो सभी जो धर्म है चाहे वो हिंदू मुस्लिम सिख ईसाई कोई भी कौन से हो सब एक जैसे ट्रीट होने चाहिए है ये एक जो मूल भावना है हमारे संविधान की उसकी एक बड़ी आंदोलन है उसके उसको बचाने के लिए तो मुझे लगता है कि ये हाँ ये जरूर है कि बहुत सारे लोग जो अभी सड़कों पर उतरे हैं और दिखाई भी देते हैं प्रोटेस्ट में वो मुस्लिम मुल्की से हैं पर मैं बिल्कुल नहीं मानती ये बात कि केवल मुस्लिम कम्युनिटी के ही लोग इस आंदोलन बहुत सारे ऐसे लोग हैं जो कि अलग अलग धर्मों से हैं कौम से हैं और वो सभी इस आंदोलन में शामिल हैं क्योंकि वो समझते हैं कि जो हमारा वतन है हमारा देश है वो रहेगा ही नहीं उस रूप में जैसे कि हमने सोचा था और कि हमारा संविधान
अंजलि थोड़ी सी आवाज कट रही है थोड़ा सा फोन का आप अपने रुख बदल के बात करें
जी आपको आवाज
जी अब बेहतर है जी जी कहिए तो अंजलि जी
जी ये केवल एक रिलीजन की एक धर्म की लोगों की लड़ाई नहीं है ये आंदोलन जो है ये सभी धर्मों के लोग इसमें जुड़े हैं क्योंकि ये जैसा मैंने कहा ये संविधान का जो मूल जो धारणा है और वैल्यूज है उसके उसको बचाने के लिए लड़ाई है तो जहाँ तक सरकार मानेगी कि नहीं मानेगी वो तो समय बताएगा और सरकार को समझना होगा कि एक डेमोक्रेसी में लोकतंत्र में जमहूरियत में लोग ही वोटें देकर सरकारें बनाते हैं फिर वो अपेक्षाएं होती हैं लोगों को सरकार को लोगों की बात सुननी भी पड़ती है और पड़ेगी
एक बात जो मैं क्योंकि दो मिनट बाकी है अंजलि क्या इस वक्त जो पार्टियां हैं ऑपोजिशन की उनका क्या रोल है वो उनकी आवाज किस हद तक आपको सुनने में आ रही है
देखिए मुझे लगता है कि कुछ पार्टीज ने जो ने विरोध जताया है ये मैं लेकिन कह दूं कि ये जो CAA कानून है नागरिकता संशोधन कानून ये पारित तो पार्लियामेंट में ही हुआ तो इसे लाया सरकार के द्वारा गया लेकिन ये पारित हुआ है पार्लियामेंट में जिसमें और भी पॉलिटिकल पार्टीज हैं तो जितना विरोध होना चाहिए था और जिस तरीके से विरोध होना चाहिए था उस समय पर नहीं हुआ और अभी भी कुछ पॉलिटिकल पार्टीज हाँ जरूर कह रही हैं कि हम इस कानून को सही नहीं समझते हैं लेकिन जो सबसे ज्यादा विरोध है ये लोग ही आज खड़े होकर हमारे के इस कानून का कर रहे हैं पॉलिटिकल पार्टीज को भी अपना रुख जो है वो पूरी तरह से साफ करना होगा सभी पॉलिटिकल पार्टीज को चाहे NRC पे हो चाहे NPR पे हो और चाहे CAA पे हो तीनों ही चीजों के ऊपर उन्हें करना होगा और लगातार लोग दबाव भी बना रहे हैं ना केवल सरकार पे पर और पॉलिटिकल पार्टीज पर भी देखिए ये पूरा आंदोलन है ये मुझे नहीं लगता कि ये आंदोलन आसानी से रुकने वाला आंदोलन है क्योंकि ये कुछ एक चीज मांगने या कानून एक लेने या ना हटाने की बात नहीं है ये संविधान का जो पूरा चरित्र है उसको सही तरीके से वो कायम रहे हमारे देश में उसकी बात है और लोग ये समझ गए हैं कि अगर वो अपनी आवाज नहीं उठाएंगे तो इसकी उसके ऊपर प्रॉब्लम हो सकती है
बहुत शुक्रिया अंजलि और जो आपने कहा जो वही बात है कि भारत का जो एक सेकुलर और जमहूरी तशख्स है दुनिया में देखा जाता है माना जाता है ये उसको बचाने का भी सवाल है मैं बहुत शुक्रिया करूंगी अंजलि भरद्वाज आपका हमारे साथ हेना अहमद थी एक नौजवान तालिबा थी जो जख्मी हुई है पर अरीबा को हम कोशिश करते रहे मिलाने की आबिद भाई शीरी اور ہینا جنہوں نے بڑی تفصیل سے ہمارے سے بات کی. تو اس کے علاوہ میران حیدر, آپ سب کا بہت شکریہ پروگرام میں شرکت کرنے کے لیے. شہناز عزیز آپ سے اجازت چاہے گی. اسفر امام ہمارے پروڈیوسر تھے ہمارے, اور پیٹر ہنٹلی ہمارے انجینئر. ہم سب کی طرف سے خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
تقریباً 5 سال سے روس نے شام کے اندر متحرک فریقوں کے ایک نازک اتحاد میں توازن قائم کر رکھا ہے. ایک جانب اس نے شام کے ڈکٹیٹر بشار الاسد کی پشت پناہی میں ایران کے ساتھ شمولیت اختیار کی, جبکہ دوسری جانب شام کے حریف ترکی کے ساتھ داعش سے نمٹنے کے لیے شراکت کی. بعض ماہرین کا کہنا ہے کہ شام کے صوبے ادلیب میں تازہ ترین جنگ سے اس بات کا تعین ہو سکے گا کہ مشرق وسطی میں اقتدار کے حوالے سے کریملن کا کتنا بڑھتا ہوا اثر و رسوخ ہے. ادلیب میں ماسکو کا اتحادی شام ترک افواج کے ساتھ خونریز جنگ کر رہا ہے. ماسکو سے چارلز مینس کی رپورٹ کے ساتھ میں ہوں یاسمین جمیل. 2015 میں شام کی خانہ جنگی میں شامل ہونے کے بعد سے روس اتحادیوں کے ایک پیچیدہ تانے بانے میں مصروف رہا ہے, اور صدر ولادیمیر پوٹن بشار الاسد کی شامی حکومت کی پشت پناہی کرتے رہے ہیں اور ایران کے ساتھ اتحاد بنانے کے لیے ماضی کے اختلافات کو دفن کر دیا ہے. لیکن سب سے زیادہ حیرت کی بات وہ تعلقات ہیں جو انہوں نے ترکی کے ساتھ استوار کیے ہیں. اگرچہ ترک لیڈر رجب طیب اردوان شام کے مخالف رہے ہیں, تاہم انہوں نے مشترکہ دشمن داعش کا مقابلہ کرنے کے لیے کریملن کے ساتھ مل کر اقدامات کیے ہیں. ڈائیلاگز آف سویلائزیشن نامی انسٹیٹیوٹ سے منسلک الیکسی ملاشنکو کہتے ہیں,
Analysts say the arrangement is mainly transactional.
I don't want to say that they are allies. No.
میں یہ نہیں کہنا چاہتا کہ وہ اتحادی ہیں, نہیں ایسا نہیں. ہاں وہ شریک کار ہیں, لیکن ساتھ ہی وہ ایک دوسرے کے مخالف ہیں. اس کی وجہ یہ ہے کہ آپ یہ دیکھیں کہ روس کا اصل مقصد بشار الاسد کی پوزیشن کو قائم رکھنا ہے. شام اور مشرق وسطی میں روس کی سیاسی راہ کا یہ بنیادی مقصد ہے. یہ الفاظ تھے ڈائیلاگز آف سویلائزیشن نامی انسٹیٹیوٹ سے منسلک الیکسی ملاشنکو کے. اب صورتحال یہ بنتی ہے کہ روس اور ترکی کے درمیان پرانے تضاد نے ادلیب میں دونوں ملکوں کو تصادم کے راستے پر ڈال دیا ہے. یہ شام کے شمال مغرب میں واقع ہے اور بشار الاسد کی مخالفت کے بقیہ مضبوط ٹھکانوں میں سے ایک ہے. شام کی سرکاری فوج کے حملے نے, جسے گزشتہ چند ہفتوں کے دوران روس کی فضائی مدد حاصل رہی ہے, تقریباً 900,000 لوگوں کو جنگ سے جان بچا کر شام اور ترکی کی سرحد کی جانب بھاگنے پر مجبور کر دیا ہے. اس کے جواب میں ترکی نے عہد کیا ہے کہ وہ علاقے کا تحفظ کرے گا اور ساتھ ہی بقیہ باغیوں کا بھی, چاہے اس کی جتنی بھی قیمت چکانی پڑے. اتوار کے دن ترکی نے ادلیب کے اوپر شام کے 2 جنگی طیاروں کو مار گرایا اور شام کے کافی اندر ایک سرکاری فوجی اڈے کو نشانہ بنایا. یہ حملہ چند دن پہلے شام کے ایک حملے کے جواب میں کیا گیا تھا, جس میں ادلیب میں کارروائی میں مصروف 30 سے زیادہ ترک فوجی ہلاک ہو گئے تھے. ترکی نے اپنے فوجیوں کی ہلاکت پر, جبکہ ماسکو پر کھل کر الزام نہیں لگایا, وہ یہ چاہتا ہے کہ روس شام کو قابو میں رکھنے کے لیے مزید کارروائی کرے. تاہم ماسکو میں مبصرین کا کہنا ہے کہ اپنی بات منوانے کے سلسلے میں روس کی صلاحیت ایک حد تک ہی ہے. روسی انٹرنیشنل افیئرز کونسل کے الیکسی خلیبنیکوف کے الفاظ, شام پر ظاہر ہے روس کا کسی حد تک اثر و رسوخ ہے, لیکن آپ اسے کسی اور زاویے سے دیکھ سکتے ہیں, اس لیے کہ روس خود شام میں پھنس کر رہ گیا ہے. میرا مطلب یہ ہے کہ مثال کے طور پر روس شام کو یہ نہیں کہہ سکتا کہ اگر تم نے یہ نہیں کیا تو ہم اپنی افواج واپس بلا لیں گے اور چلے جائیں گے. نہیں, وہ ایسا نہیں کر سکتا. یہ الفاظ تھے روسی انٹرنیشنل افیئرز کونسل کے خلیبنیکوف کے. مشرق وسطی میں اقتدار کے حوالے سے ایک بااثر ملک کے طور پر روس کے وسیع تر عزائم ہیں, اور اس کا تعلق اسد کی سیاسی بقا سے بھی ہے, اور اس لحاظ سے روس کے پاس اس کے سوا چارہ نہیں کہ وہ ترکی کے ساتھ شام کی محاذ آرائی میں اس کی پشت پناہی کرے. لیکن مبصرین یہ بھی دلیل دیتے ہیں کہ روس ترکی کے ساتھ براہ راست جھگڑے کا خطرہ مول لینا نہیں چاہتا, جو نیٹو کا ایک رکن ہے, اور نہ ہی اسلحے, گیس اور نیوکلیئر توانائی کے شعبے میں حالیہ سمجھوتوں کو سبوتاج کرنا چاہتا ہے. ڈائیلاگ آف سویلائزیشنز نامی انسٹیٹیوٹ سے منسلک الیکسی ملاشنکو کے الفاظ, روس اور ترکی کے درمیان فوجی محاذ آرائی کا کبھی بھی امکان نہیں ہے, چاہے جو کچھ بھی بیانات آتے رہیں. دونوں ملکوں کے لیے یہ بیکار بات ہوگی اور کوئی فائدہ نہیں ہوگا. اس پس منظر میں اردوان پوٹن کے ساتھ مذاکرات کے لیے جمعرات کے دن ماسکو جا رہے ہیں. شام میں مشرق وسطی کے حوالے سے سمجھوتے پر پہنچنے کے لیے روس کے پیچیدہ تانے بانے کا یہ ایک تازہ ترین امتحان ہوگا. ایک تو یہ کہ فوجی محاذ آرائی سے ہٹ کر راستہ تلاش کیا جائے. فوجی محاذ آرائی دونوں میں سے کوئی فریق بھی نہیں چاہتا اور نہ ہی اس کا متحمل ہو سکتا ہے. یاسمین جمیل, وائس آف امریکہ, واشنگٹن.